الحمد لله رب العالمين والصلاة والسلام على من كان نبيا وآدم بين الماء والطين وعلى آله وأصحابه أجمعين أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم. آج کی ہماری اس نشست کا عنوان ہے مجاہدہ. مجاہدہ جہد سے بنا, اور جہد کے معنی کوشش, محنت. انسان جب کسی چیز کو حاصل کرنا چاہتا ہے تو اس کے لیے کوشش کرتا, محنت کرتا. اور یہ حقیقت ہے کہ کسی بھی علم کو حاصل کرنے کے لیے محنت اور کوشش لازمی ہے. آپ یہ چاہیں کہ میں فلاں چیز حاصل کر لوں اور ہاتھ پہ ہاتھ رکھ کر بیٹھے رہیں, کبھی حاصل نہیں کر سکتے. دنیاوی علم ہو, دینوی علم ہو, ظاہری علم ہو, باطنی علم ہو, کوئی بھی علم ہو, اس کے لیے محنت, کوشش, جہد ضروری ہے, لازمی ہے. بغیر اس کے وہ چیز حاصل نہیں ہو سکتی. قرآن کریم میں اللہ رب العالمین نے فرمایا لیس للانسان الا ما سعى, انسان کے لیے وہی کچھ ہے جس کے لیے وہ کوشش کرے. اگر وہ کسی چیز کو اپنا ایک ٹارگیٹ بنا لے کہ یہ چیز مجھے حاصل کرنی ہے, اور پھر مسلسل کوشش کرتا رہے, محنت کرتا رہے, تو وہ چیز ضرور اسے حاصل ہو جاتی. یہ تو ایک اس کا عام سا معنی ہے مجاہدے. لیکن اصطلاحی تصوف میں مجاہدے کے معنی ہیں اپنے نفس کو مشقت میں ڈال کر اللہ کی راہ کی طرف کوشش کرنا. یہ اصطلاحی تصوف میں معنی, اپنے نفس کو مشقت میں ڈال کر اللہ کی رضا کے لیے کوشش کرنا, اس کے معنی کیا ہے مجاہدہ. یہ اصطلاحی تصوف میں ہے. اور جو شخص اللہ کی رضا کے لیے کوشش کرتا ہے, محنت کرتا ہے, یا بالفاظ دیگر مجاہدہ کرتا ہے, تو اللہ تبارک و تعالیٰ ضرور ضرور اسے اپنی راہ کی طرف بلاتا ہے, اور اپنا راستہ, اپنی توجہ, اپنا کرم ضرور اسے عطا فرماتا ہے. اور یہ میں نہیں کہتا, قرآن کریم میں اللہ رب العالمین سورہ عنکبوت میں ارشاد فرماتا ہے, اللہ فرماتا ہے والذی جاہدوا فینا لنہدینہم سبلنا. اور وہ لوگ جو ہماری طرف آنے کے لیے کوشش کرتے ہیں, محنت کرتے ہیں, ہم ضرور ضرور انہیں اپنی راہ دکھاتے ہیں. اس سے پتہ یہ چلا کہ اگر اللہ کی رضا کے لیے محنت کی جائے, کوشش کی جائے, تو وہ پروردگار عالم ضرور کرم فرماتا ہے اور اپنی راہ کی طرف آنے میں مدد فرماتا ہے اور اپنا راستہ اسے دکھا دیتا ہے. اب دیکھنا یہ ہے کہ مجاہدہ ہے کیا. مجاہدے کی تعریف تو آپ نے سن لی, عمومی تعریف بھی اور اصطلاحی تصوف میں وہ بھی آپ نے سن لی. اب مجاہدہ کیوں کرتے ہیں, مجاہدہ کس لیے کیا جاتا ہے, مجاہدہ کیسے کیا جاتا ہے, اور جب یہ مجاہدہ انسان کر لیتا ہے تو اس کا ثمرہ, نتیجہ اسے کیا ملتا ہے. آپ نے محنت کی, کوشش کی اللہ کی راہ میں, تو اس کا نتیجہ کیا ملا, اس کا ثمرہ کیا ملا, اس کا پھل آپ کو کیا ملا, ان چیزوں پر آج ہم غور کریں گے. آئیے بزرگان دین کے اقوال کی روشنی میں ہم یہ دیکھیں کہ مجاہدہ کس طرح کیا جاتا ہے. और मुजाहिदा करने से इंसान को क्या क्या फवाइद हासिल होते हैं। तसव्वुफ का एक बड़ा अहम रिसाला रिसाला कुशैरिया, हम अक्सर नशिस्तों में उसका हवाला देते हैं। हज़रत इमाम अबुल कासिम कुशैरी रहमतुल्लाह अलैह, जो एक बड़े जय्यद सूफ़ी आलिम दीन और आलिम बाअमल सूफ़ी बासफ़ा, उनका ये रिसाला, और उसमें वो बड़े प्यारे अंदाज में तसव्वुफ़ की इन तमाम इस्तलाहात पर गुफ्तगू फरमाते हैं। हज़रत इमाम अबुल कासिम कुशैरी फरमाते हैं कि मैंने उस्ताद अबू अली दक्काक से ये सुना कि जिस शख्स ने अपने जाहिर को मुजाहिदे के साथ मुजय्यन कर दिया, अल्लाह तबारक व ताला उसके बातिन को मुशाहिदे से मुजय्यन कर दे। बात समझ रहे हैं? जिसने अपने जाहिर को मुजाहिदे से मुजय्यन कर दिया, अल्लाह तबारक व ताला उसके बातिन को मुशाहिदे से मुजय्यन कर दे। अब मैं इसको और आसान कर दूं ताकि बात आपके जहन में बैठ जाए। अपने जाहिर को मुजाहिदे से मुजय्यन करना क्या मतलब? अल्लाह की राह में कोशिश करना, इबादत करना, तकवा और परहेजगारी इख्तियार करना, हर अमल में अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की रजा को पेश नज़र रखना। मैं ये कदम उठा रहा हूँ, कहीं ऐसा तो नहीं कि अल्लाह और उसके रसूल सल्लल्लाहु अलैहि वसल्लम की रजा के खिलाफ, कहीं ऐसा तो नहीं कि इसमें कोई अल्लाह की नाराज़गी हो, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फरमान की खिलाफ वर्जी हो। यह है तकवा, और तकवे के माना बचना और डरना। अब उसने अपने जाहिर को मुजाहिदे से मुजय्यन कर दिया, क्या मतलब? वो चिल्ला कशी कर रहा है, रोजे रख रहा है, इबादत कर रहा है, तकवा और परहेजगारी इख्तियार कर रहा है। तो उसने क्या किया? अपने जाहिर को मुजाहिदे से मुजय्यन किया, कोशिश और मेहनत से। तो फरमाते हैं अल्लाह ताला उसके बातिन को मुशाहिदे से मुजय्यन कर दे। जब वो इस तरह करेगा, अल्लाह रब्बुल आलमीन उसके दिल की आँख खोल देगा, और वो चीज़ें जो आम लोग नहीं देखते वो बंदा देखेगा। ये है बातिन को मुशाहिदे से मुजय्यन कर। और ये एक फैक्ट है, एक हकीकत है कि जब तक मुजाहिदा ना हो उस वक्त तक मुशाहिदा नहीं होता। मुशाहिदे के लिए मुजाहिदा लाजमी है, ज़रूरी है। हज़रत मखदूम समनानी सुल्तान सैयद अशरफ जहांगीर समनानी रहमतुल्लाह अलैह लताइफ़ शरफ़ी में फरमाते हैं, अगर मुशाहिदा करना चाहते हो तो मुजाहिदा करो, मुशाहिदा करना चाहते हो तो मुजाहिदा करो। अब आप कहेंगे मुशाहिदा क्या है? मुशाहिदे के माना देखना। अगर तुम देखना चाहते हो तो मेहनत करो, कोशिश करो, मुजाहिदा करो। तो आप कहेंगे हम तो वैसे भी देखते, हम तो देखते हैं ना, आप मुझे देख रहे हैं, मैं आपको देख रहा हूँ, हम ये दुनिया की रंगीनी को देखते हैं, खेल तमाशे को देखते हैं, फला चीज़ें देखते हैं, और बहुत सी चीज़ें जो नहीं देखना चाहिए वो भी देखते हैं, ऐसा भी है ना। तो वो मुशाहिदा नहीं है। मुशाहिदे का मतलब क्या है? मुशाहिदे का मतलब ये है वो चीज़ें देखना जो ये ज़ाहिरी आँख नहीं देखती, वो चीज़ें दिल की आँख देखती। एक ज़ाहिरी आँख है ना, एक दिल की आँख। ये आँख वो चीज़ नहीं देखती जो दिल की आँख देखती, उसी को कहते हैं मुशाहिदा। आदमी हकीकत देख रहा है। अब दुनिया में हम क्या देखते हैं? ये सब झूठ, दुनिया झूठी है, झूठ बोलते हैं, झूठ देखते हैं, झूठ सुनते हैं, और झूठ लिखने वालों को अवार्ड भी देते हैं, है ना हकीकत? ड्रामा जो है झूठ है, जितनी फिल्मी कहानियां झूठ हैं, हकीकत से कोई ताल्लुक है नहीं, झूठ। और अगर बहुत मशहूर हो गया, लोगों ने बहुत पसंद कर लिया, उनको बुला के अवार्ड दे दिया, आपने बहुत अच्छा ड्रामा लिखा, बहुत अच्छा आपने फिल्म का स्क्रिप्ट लिखा, कहानी लिखी, बाल्फाज दीगर ये कहा जाएगा आप बहुत अच्छे झूठे हैं, बहुत अच्छा झूठ लिखा आप, झूठी। तो ये चीजें, ये सब जाहिरी तौर पर झूठ है। हमने अपनी इज्जत जाहिरी तौर पर बना रखी है, झूठ है। हकीकी इज्जत क्या है? इन बुजुर्गान दीन औलिया कामिलीन की इज्जत, کہ مرنے کے بعد بھی ان کی عزت ہے، قبر میں بھی، قیامت میں بھی، حشر میں. اصل عزت تو وہ ہے. کسی کو عہدہ مل گیا، پروٹوکول اس کے ساتھ ہے، فوج اس کے ساتھ ہے، سپاہی اس کے ساتھ ہے، آگے پیچھے چل رہے ہیں، عزت فنا صاحب گزر رہے ہیں، اور عہدہ چھن گیا تب اکیلے جا رہے ہیں. کیا فائدہ ایسی عزت سے؟ یہ تو عارضی عزت ہوئی نا، ہمیشہ کی تو نہیں نا. جب تک عہدے پر ہیں آپ کو سلوٹ کیا جا رہا ہے، جب تک عہدے پر ہیں جھک کر سلام کر رہے ہیں، تعظیم ہو رہی ہے، اور جب عہدہ چھن گیا ختم. عام آدمی کی تو ان بزرگان دین اولیاء کاملین نے اس نقطے کو سمجھا اور ہمیں سمجھایا کہ ان عارضی فانی ختم ہونے والے عہدوں کے پیچھے مت جاؤ، اس عہدے کو لو، اس منصب کو لو جو ہمیشہ کا ہو، جو ہمیشہ کا ہو. اور ہمیشہ کا منصب ان بزرگان دین اولیاء کاملین کا ہے، ہمیشہ کا منصب اولیاء کاملین کا ہے، کہ جس عہدے پر وہ فائز ہو گئے ہمیشہ کے لیے ہیں. اب وہ عہدہ چھنے کا نہیں، عارضی نہیں ہے، فانی نہیں ہے، ختم ہونے والا نہیں ہے، ہمیشہ کے لیے. خیر یہ بات پھر آگے چلی جائے گی، یہ بالکل ایک الگ موضوع ہے. ہماری گفتگو کا عنوان ہے مجاہدہ. تو اب آپ نے یہ سمجھ لیا کہ جس شخص نے اپنے ظاہر کو مجاہدے سے مزین کر لیا، امام قشیری فرماتے ہیں کہ اللہ تبارک و تعالیٰ اس کے باطن کو مشاہدے سے مزین کر دے. یعنی اگر مشاہدہ کرنا چاہتے ہو تو مجاہدہ کرو. اب آپ چاہتے ہیں جو بزرگان دین نے دیکھا وہ ہم بھی دیکھیں، تو پھر وہی کرو جو انہوں نے کیا. کرنا وہ نہیں چاہتے، دیکھنا وہی چاہتے. آنکھ بند کی پوری کائنات کو دیکھیں، ہم چاہتے ہیں ہم بھی دیکھیں، تو پھر وہی کرو جو انہوں نے کیا. انہوں نے کیا کیا؟ انہوں نے مجاہدہ کیا، انہوں نے ریاضت کی، انہوں نے پرہیزگاری اختیار کی، اپنے نفس کو مشقت میں ڈال دیا. اور دوسری چیز، مجاہدے کی حقیقت کیا ہے؟ اگر ہم مجاہدے کی حقیقت کو سمجھ لیں تو پھر ہم مشاہدے تک پہنچ سکتے ہیں. مجاہدے کی حقیقت کیا ہے؟ مجاہدے کی حقیقت یہ ہے کہ انسان جن چیزوں کا عادی ہو چکا ہے، اپنی ان تمام خواہشات کے خلاف کام کرے. جن چیزوں کا انسان عادی ہو چکا ہے اس کے خلاف کام کرے، ان چیزوں کو چھوڑ دے. مثلا وہ جھوٹ بولنے کا عادی ہے، سچے دل سے توبہ کر لے، سچ کو اختیار کر. آرام طلبی کا عادی ہے، چھوڑ دے، محنت اور کوشش کو اپنا شعار بنا لے. بے نمازی ہے، نماز کی پابندی کرے. فضول وقت ضائع کر رہا ہے، اپنے ایک لمحے کو بھی ضائع نہ کرے. یعنی جن چیزوں کا وہ عادی ہے اسے ترک کر دے، اس کے خلاف کرے. دل کہتا ہے سو جاؤ، نہیں، مجھے سونا نہیں ہے، مجھے نوافل پڑھنا ہے، مجھے ذکر اذکار کرنا ہے، مجھے اللہ کی رضا کے لیے جاگنا ہے. یہ بزرگان دین اولیاء کاملین جو ساری رات جاگتے رہے، کیا ان کو نیند نہیں آتی تھی؟ نیند ان کو بھی آتی تھی، لیکن اپنے نفس کے خلاف عمل کیا، اللہ نے قطب ربانی بنا دیا. مجاہدہ کیا، ریاضت، جو نفس کا ہے اس کے خلاف کرو، جس چیز کے عادی ہو چکے ہوں اس کے خلاف کرو، شیطان کس طرف لے جا رہا ہے اس کے خلاف عمل کرو. تو جب نفس کی مخالفت ہوگی تو مجاہدہ ہوگا، اور جب مجاہدہ ہوگا تو مشاہدہ ہو جائے. مین چیز کیا ہے؟ مجاہدے کی حقیقت. اور مجاہدے کی حقیقت یہی، حضرت سلطان نظام الدین اولیاء محبوب الہی رحمت اللہ تعالی علیہ، حضرت کو بخار ہو گیا، سخت بخار، دوائیں دے دی، بخار نہیں اتر. کسی نے کہا کہ یہاں پر ایک جوگی ہے، ہندوؤں میں ہوتے ہیں نا جوگی، بڑا باکمال ہے، اور اس کے اندر ایک کمال یہ ہے کہ جس شخص کو بخار ہو وہ اس کو اپنے سامنے بٹھاتا ہے، اس کی آنکھوں میں آنکھیں ڈال کے دیکھتا ہے اور بخار چھین لیتا ہے، آنکھوں میں آنکھیں ڈال کے بخار نکال دیتا ہے. کچھ پڑھتا ہوگا یا کچھ بھی کرتا ہوگا، یہ کمال ہے اس کے اندر. ایسا کرو کہ اس کو لے آؤ हजरत का बुखार उतार दो। ठीक है, ले आए उसको। उसने हजरत की आंखों में आंखें डाल के देखा, बुखार उतर गया। हजरत निजामुद्दीन औलिया महबूब इलाही रहमतुल्लाह अलैह ने जब अफाका हो गया, फरमाया ये कमाल तेरे अंदर क्यों पैदा हुआ? उसने कहा मैं अपने नफ्स की मुखालफत करता हूँ, जो मेरा नफ्स कहता है मैं उसके खिलाफ अमल करता हूँ, इस वजह से ये कमाल पैदा हुआ। मेरा नफ्स कहता है कि प्यास लग रही है पानी पी, मैं उसे पानी नहीं पिलाता, प्यासा मारता। इसको भूख लगती है खाना मांगता है, मैं भूखा मारता हूँ। ये आराम तलब करता है, मैं मेहनत करता हूँ। आराम तलब ही छोड़ देता, जो नफ्स कहता है मैं उसके उलट अमल करता हूँ, इस वजह से कमाल मेरे अंदर पैदा हुआ। अब बुजुर्गान दीन की तो शान आप जानते ही हैं और उनकी तबलीग का अंदाज कितना मुख्तलिफ। फरमाया अच्छा ये कमाल तेरे अंदर नफ्स की मुखालफत से पैदा हुआ? कहा जी। कहा आप एक बात मुझे बता दे, इस्लाम लाने के लिए तेरा नफ्स क्या कहता है? इस्लाम लाने के लिए नफ्स क्या कहता है? अब फंस गया, जाहिर नफ्स मुखालफत करेगा। कहा मुखालफत करता है? कहा जी। क्या आप अपना रिकॉर्ड नहीं तोड़ना, मुखालफत कर। तुमने कहा ना जो नफ्स कहता है मैं उसके खिलाफ करता हूं, अब इस्लाम लाने के लिए नफ्स मुखालफत कर रहा है, कलमा पढ़ के मुसलमान हो। उसने कहा अशहदु अन ला इलाहा इल्लल्लाह वहदहू ला शरीक ला व अशहदु अन्न मुहम्मदन अब्दुहू व रसूलुह, मुसलमान हो। तो पता ही चला कि ये बुजुर्गान दीन अपने नफ्स की मुखालफत करके इस मकाम पर पहुंच गए, मुजाहिदा किया, मुशाहिदा हो। और हम और आप एक जर्रे के बराबर वो काम, वो मुशाहिदा, वो मेहनत नहीं कर सकते जो इन बुजुर्गान दीन औलिया कामिलीन ने की। हजरत गौसल आजम सैयदना शेख अब्दुल कादर जीलानी हसनी अल हुसैनी रजी अल्लाह तआला फरमाते हैं मैं 20 साल जंगलों में इस तरह घूमता रहा कि ना कोई मुझे जानता था ना मैं किसी को जानता था, गुमनामी में। और कैफियत क्या थी? प्यास लगती थी चश्मों का पानी पी लेता था, भूख लगती थी दरख्त के पत्ते तोड़कर खा लेता। ये मुजाहिदा किया गौसे आजम। हालांकि मादरजात वली पैदाइशी वली, अरे जिसकी विलादत की बशारत सरकार दो आलम अलैहि सलातो व सलाम दे रहे हों उसकी विलायत में क्या शक है, लेकिन ये तमाम चीजें होने के बावजूद मुजाहिदा कई कई वक्त भूखे प्यासे। वालदा मोहतरमा ने एक जवान को भेजा, जा रहा था, कहा मेरा बेटा अब्दुल कादर बगदाद गया है पढ़ने के लिए, ये पैसे ले जाओ वहां मिले तो उसे दे देना। गौसे आजम खुद फरमाते हैं 3 दिन से एक लुकमा मेरे मुंह में नहीं गया, पत्ते खा के अपनी भूख को मिटा रहा हूं, पानी पी के, कब तक इंसान इस तरह गुजारे? तो फरमाते कि मैं बिल्कुल नहीं ना तवा, जाहिर है कुछ खाने को नहीं मिला, कमजोरी आ गई। एक मस्जिद में आकर कोने में बैठ गया, किसी से मांगा नहीं, हाथ नहीं पहनाया किसी के आगे। सोचा ये भी मेरा इम्तिहान है, ये भी इम्तिहान। खामोश बैठे। फरमाते मैंने देखा अचानक एक नौजवान मस्जिद में दाखिल हुआ, गौसे आजम इस कोने में बैठे हैं तो वो दूसरे कोने में बैठा और उसने अपने तोशे दान खोला जिसमें खाना होता है ना, ऊपर से कपड़ा बांध देते हैं, उसने खोला और खोल के खाने शुरू कर। अब खाने की खुशबू आ रही है और एक आदमी 3 दिन से भूखा हो तो क्या कैफियत हो? हम में से कोई हो तो वहीं जाकर बैठ जाए कि भाई तुम अकेले खा रहे हो मुझे भी खिला दो, लेकिन वो गौसे आजम थे। फरमाया मैंने उसकी तरफ से मुंह मोड़कर दीवार की तरफ मुंह करके बैठ गया। उसने मुझसे कहा है नौजवान आके मेरे साथ खा ले, मैंने कहा नहीं तुम खा लो, नहीं खाया। वो खाता रहा, खुशबू आती रही। थोड़ी देर के बाद उसने अपना खाना वहीं रखा और उठकर आया और आकर कहा कि तुम्हें मालूम है यहाँ पर एक नौजवान पढ़ने के लिए आया है, उसका नाम है अब्दुल कादर, उसकी माँ ने मुझे कुछ पैसे दिए थे कि मेरे बेटे को दे देना। मैं इतने दिन से उस नौजवान को तलाश कर रहा हूँ, मुझे मिल नहीं रहा। फरमाया मैं ही वो नौजवान हूँ, मेरा नाम अब्दुल कादर। वो एकदम शर्मिंदा हो गया और उसने फरमाते उसने मुझसे माफ़ी मांगी, कहा कि वो पैसे जो तुम्हारी वालदा ने दिए थे ये खाना उन्हीं पैसों का है, ये तुम्हारे ही खाना मैं खा रहा हूँ, खुदा के लिए तुम आकर मेरे साथ खा लो, इसमें से कुछ पैसे मैं खर्च भी कर चुका हूँ, मुझे माफ़ कर दो। तुम मुझे मिले नहीं, मैं ढूंढता रहा, कुछ पैसे खर्च हो गए, मेरे अपने पैसे ख़त्म हो गए थे, मैंने वो पैसे खर्च कर लिए। गौसे आज़म फरमाते मैंने चंद लुकमे लिए और उसके बाद जो पैसे उसने मुझे दिए थे मैंने वो फ़कीरों में खैरात कर दिए और वो खाना जो मुझसे ज़्यादा भूखा था मैंने उसको दे दिया। ये है मुजाहिदा। पैसे मिले तो मैं उस मकाम की तरफ चला गया जहाँ कुछ अहलुल्लाह बैठे थे, उन्होंने कई दिनों से कुछ नहीं खाया था, मैंने पैसे उनमें तकसीम कर दिए, ये मुझसे ज़्यादा मुस्तहिक हैं, मुझसे ज़्यादा भूखे हैं। तो 20 साल इस तरह गुजारे गौसे आज़म शेख अब्दुल क़ादर जिलानी रज़ी अल्लाह तआला अन्हु, मुजाहिदा करते रहे। अल्लाह तबारक व तआला ने दौलत मुशाहिदा अता फरमाई। तो एक वक्त तो वो था कि कोई भी नहीं जानता था और आज वो वक्त है कि पूरी कायनात उनके नाम को जानती है। ये वही मुजाहिदा है और इसी मुजाहिदे का नतीजा मुशाहिदे की सूरत में इस तरह मिला कि आपने फरमाया नजर तो इला बिलादिल्लाह जमान कखरतरतिन अला हुक्मतिसाली, मैं पूरी कायनात को अपनी हथेली पर ऐसे देखता हूं जैसा कि राई का दाना। ऐसा मुशाहिदा हो, बैठे एक जगह और देखें सब जगह। और उस वक्त अगर कोई देखता, जिन लोगों ने सुना था वो एतराज करते कि कैसे देख सकते हैं आप, इतनी बड़ी कायनात कैसे आप देख सकते हैं, आप दावा कैसे कर रहे हैं, ये तो गलत है, झूठ है। लेकिन नहीं, किसी ने इनकार नहीं किया, वो जानते थे कि ये आम आदमी नहीं कह रहा, गौसे आजम फरमा रहे। तो जब ये कह रहे हैं तो यकीनन ये देख सकते हैं। और आज इतना अरसा गुजरने के बाद साइंस ने इस मसले को हल कर दिया। आप इंटरनेट पर गूगल पर जाएं, सर्च करें, अपना घर आप देख सकते हैं, अपना इलाका आप देख सकते हैं, अपना शहर आप देख सकते हैं। और अगर ज़्यादा पावर के कैमरे हों, ज़्यादा पावर की चीज़ आपके पास हो तो आप घर के अंदर तक देख सकते हैं। ये साइंस ने मसला हल किया। तो कई सौ साल के बाद साइंस ने कहा गौसे आज़म ने पहले ही देख लिया। तो गौर करो, जब गौसे आज़म देख सकते हैं तो रसूल आज़म क्यों नहीं देख सकते। तो पता ही चला कि ये सब मुजाहिदे का करिश्मा था। जिसने मुजाहिदा किया उसे मुशाहिदा मिल गया। हजरत अबू उस्मान मगरिबी रहमतुल्लाह अलैह फरमाते हैं कि जिस शख्स ने ये ख्याल किया कि मुजाहिदे के बगैर तरीकत के असरार व रुमूज को समझ लेगा, हरगिज नहीं समझ सकता। मुजाहिदे के बगैर नहीं समझ सकता। किताबें आप पढ़ लें, एक चीज़ होती है प्रैक्टिकल, एक चीज़ होती है थ्योरी। अब किताब में क्या है, सिर्फ थ्योरी है, प्रैक्टिकल अमली ज़िंदगी में होता है। और बग़ैर प्रैक्टिकल के इंसान उस चीज़ को नहीं समझ सकता। आग जला सकती है सब जानते हैं, सब जानते हैं जला सकती है, लेकिन अगर हाथ पर अंगारा रख दिया तब यकीन हो जाएगा वाकई जला सकती है। प्रैक्टिकल हो गया ना, हाँ वाकई जला सकती है। एक नज़रिया है, एक अमली नमूना है, एक थ्योरी है, प्रैक्टिकल। तो तसव्वुफ की इस्तेराहात से किताबें भरी हुई हैं, उलूम तसव्वुफ किताबों में मौजूद हैं, लेकिन जब ये चीज़ें इंसान के कल्ब पर वारिद होती हैं, वो कैफियात उसके कल्ब पर वारिद होती है, पैदा होती है वो कैफियत, तब वो असल में समझता है कि हकीकत क्या है। लताइफ़े सित्ता हैं, किसी और नशित में इंशाअल्लाह अलहदा से उन पर गुफ्तगू करेंगे। इंसान के जिस्म पर, उसके कल्ब पर वो अनवार ज़ाहिर होते हैं। कभी सब्ज रंग के अनवार हैं, कभी सुर्ख रंग के अनवार हैं, کبھی پیلے رنگ کے انوار ہیں، مختلف رنگ ظاہر ہوتے ہیں، اور جب وہ ظاہر ہوتے ہیں تب اس کو پتہ چلتا ہے کہ وہ کس مقام پر ہے، پھر اس کی کیفیت الگ ہوتی ہے. لیکن اس کو اگر آپ کتاب میں پڑھ لیں آپ نہیں سمجھ سکتے جب تک کہ وہ کیفیت آپ کے اوپر طاری نہ ہو جائے، وہ کیفیت طاری نہ ہو جائے آپ نہیں سمجھ سکتے. مثال کے طور پہ ایک آدمی کو سخت بخار ہے اور بخار میں منہ کا مزہ کڑوا ہو جاتا ہے. اب ایک چیز آپ اس کو پیش کر رہے ہیں، میٹھی چیز آپ نے دی، اس نے منہ سے لگائی نہیں یہ کڑوی ہے، یار یہ کیا بات ہے، یہ تو میٹھی چیز میں دے رہا، یہ نہیں پتا کہ چیز اپنی جگہ درست ہے. اس بخار نے غلبہ کر کے اس کے ذائقے کو تبدیل کر دیا، اس کے زبان کے ذائقے کو تبدیل کر دیا. اب میٹھی چیز ہے وہ بھی اسے کڑوی معلوم ہو رہی، پھیکی معلوم ہو رہی، مزہ خراب. وہ کیفیت اس پہ طاری ہے، بخار اس کے اندر موجود ہے. تو جب تک وہ بخار نہیں نکلے گا منہ کا ذائقہ تبدیل نہیں ہوگا. اسی طرح ہم سب پر گناہوں کا بخار ہے، غلطیوں کا بخار ہے، یہ ساری آلودگیاں ہیں، تو ہم کیسے اس مزے کو چکھ سکتے ہیں جو ان بزرگان دین نے چکھ لیا، اس کیفیت کو کیسے سمجھ سکتے ہیں؟ جب تک کہ وہ بخار دور نہ ہو، وہ انوار و تجلیات قلب پر وارد نہ ہو، اس وقت تک ان کیفیات کو نہیں سمجھا جا سکتا. کیفیات الگ الگ، لیکن حقیقت سب کی وہی مجاہدہ ہے. جب تک مجاہدہ نہیں اس وقت تک مشاہدہ نہیں، جیسے ہی مجاہدہ کامل ہوگا اسی وقت سے مشاہدہ شروع ہو جائے. کسی نے جنگلوں میں جا کے عبادت کی، کسی نے غاروں میں جا کے عبادت کی، کسی نے پہاڑوں پر جا کر عبادت کی، کسی نے درخت پہ چڑھ کر عبادت کی، کسی نے کنویں میں الٹا لٹک کر عبادت کی، مختلف طریقے. اپنے نفس کو تکلیف دینا، مشقت میں ڈالنا صرف اللہ کی رضا کے لیے. یہ سارے بزرگان دین اولیاء کاملین کی ہسٹری آپ اٹھا کر دیکھ لیں، ان کی تاریخ اٹھا کر دیکھ لیں، صرف اسی لیے. اب بعض لوگ مخالفین یہ اعتراض کرتے ہیں کہ یہ تو رہبانیت ہے، انسان ہر چیز سے الگ ہو کر بیٹھ جائے، یہ کون سا طریقہ ہے، اسلام میں کہاں اس کی اجازت ہے. کوئی جنگل میں چلا گیا وہاں عبادت کر رہا ہے، کوئی پہاڑوں کے اندر عبادت کر رہا ہے، کوئی غار کے اندر عبادت کر رہا ہے، یہ کون سا طریقہ ہے، اسلام اس کی اجازت نہیں دیتا، روحانیت ہے، غلط ہے، اسلام نے منع کیا ہے. ہم کہتے نہیں، چلہ کشی کی ابتدا ہی سرکار کی ذات والا صفات سے. بتاؤ غار ہرا کی تنہائیوں میں کون اپنے رب کو یاد کرتا تھا، کون یاد کرتا تھا؟ نبی پاک علیہ الصلوۃ والسلام 40-40 دن غار ہرا میں بیٹھ کر اللہ رب العالمین جل جلالہ و من والو کی عبادت کر رہے، 40-40 دن. اور جب وحی نازل ہوئی، حضرت جبریل علیہ السلام تشریف لائے، اقرا پڑھیے، سرکار نے فرمایا ما انا بقارئ، میں نہیں پڑھتا. سرکار کو سینے سے لگایا، حضور فرماتے اس فرشتے نے مجھے بھیچا، دبایا اور چھوڑ دیا، اور پھر کہا اقرا. حضور نے فرمایا ما انا بقارئ، میں نہیں پڑھتا. حضرت جبریل نے پھر سینے سے لگایا اور بھیچا، چھوڑ دیا. اقرا بسم ربک الذی خلق، سرکار نے فوراً پڑھنا شروع کر دیا. اب لوگ کیا کہتے ہیں کہ حضرت جبریل نے سینے سے لگا کر یہ بتانا چاہا کہ یا رسول اللہ آپ پڑھیے. ہم کہتے ہیں نہیں، سینے سے لگا کر جبریل نے سمجھنا چاہا کہ حضور کیوں نہیں پڑھ رہے. ارے وہ حضور کو بتائیے، یہ کیسے ہو سکتا ہے؟ جو ساری کائنات کو فیض دے رہا ہو اس کو جبریل فیض دیں گے ماذا اللہ؟ نہیں، جب کہاں اقرا پڑھیے، سرکار نے فرمایا ما انا بقارئ، میں نہیں پڑھتا، تو انہوں نے سوچا کہ یہ کیوں نہیں پڑھ رہے، تو حضور کو سینے سے لگا لیا اور سمجھنا چاہا کہ مجھے سمجھا دیجئے کہ کیوں نہیں پڑھ رہے، چھوڑ دیا. پھر کہاں اقرا، فرمایا ما انا بقارئ، میں نہیں پڑھتا، پھر سینے سے لگایا. تب جبریل نے سمجھ لیا کہ یہ کیوں نہیں پڑھ رہے. سرکار دو عالم علیہ الصلوۃ والسلام یہ بتانا چاہتے تھے کہ اب میری زبان رسالت کھلنے والی ہے تو اسی کے نام سے کھلے جس کی یاد میں میں یہاں بیٹھا ہوں. تو جیسے ہی رب کا نام آیا اقرا بسم ربک الذی خلق, پڑھیے اس رب کے نام سے جس نے پیدا کیا ہے. رب کا نام سنا رسول نے پڑھنا شروع کر دیا, پڑھنا شروع کر دیا. تو سرکار تو یہ بتانا چاہتے تھے میں رب کے نام سے پڑھوں گا, تیرے کہنے سے نہیں پڑھوں گا. اور یہ بدبخت کیا کہتے ہیں, حضور نے فرمایا میں پڑھا ہوا نہیں ہوں. ارے پڑھے ہوئے نہیں تو بعد میں کیوں پڑھ لیا پھر؟ جو پڑھا ہوا نہیں ہوتا تو پڑھ ہی نہیں سکتا. تو مانا بیکارین کا مطلب یہ نہیں کہ میں پڑھا ہوا نہیں ہوں, مطلب یہ ہے میں نہیں پڑھتا. اگر یہ کہا جائے کہ حضور نے یہ فرمایا میں پڑھا ہوا نہیں ہوں تو بعد میں کیوں پڑھا, بعد میں کیسے پڑھ لیا؟ تو سرکار کے کہنے کا مطلب یہ تھا کہ اب میری زبان رسالت کھل رہی ہے تو جب تک جبریل تو رب کا نام نہیں لے گا میں پڑھوں گا نہیں. اور جب رب کا نام لیا پڑھنا شروع کر دیا, اسی رب کی یاد میں تو تھے. پھر جبریل نے سمجھ لیا کہ کیوں نہیں پڑھ رہے, چلو اسی رب کا نام لو جس کی یاد میں یہ یہاں بیٹھے. 40-40 دن سرکار غار حرا میں تنہائیوں میں صرف اپنے رب کی یاد کر رہے ہیں. ام المومنین سیدہ خدیجہ الکبریٰ رضی اللہ تعالی عنہا, ایک وہ توشے دان بنا کر جس میں کھانا یا جو بھی چیز ہوتی کھانے پینے کی وہ دے دیا کرتے, سرکار دو عالم علیہ الصلوۃ والسلام لے جاتے اور غار حرا کی تنہائیوں میں بیٹھ جاتے. کس کو یاد کر رہے تھے؟ اپنے رب کو یاد کر رہے. وہیں سے چلا کشی کی ابتدا ہوئی ہے, چلہ کشی کی ابتدا وہیں سے ہوئی ہے. آج یہ لوگ اعتراض کرتے ہیں بزرگان دین اور یہ کاملین کوئی پہاڑوں میں بیٹھ گیا, کوئی غاروں میں بیٹھ گیا, کوئی جنگلوں میں چلا گیا, کیوں؟ وجہ کیا تھی؟ وہ غاروں میں گئے اپنے نفس کی اصلاح کے لیے, اپنے نفس کو مشقت میں ڈالا. جنگلوں میں گئے اپنے نفس کی اصلاح کے لیے. پہاڑوں میں چلہ کشی کی, ویرانوں میں بیابانوں میں چلہ کشی کی اپنے نفس کی اصلاح کے لیے, اور وہاں سے باہر آئے ہماری اصلاح کے لیے. تو جب تک اپنی اصلاح نہ ہو دوسرے کی اصلاح کیسے کرے؟ پہلے اپنے نفس کی اصلاح کی, مجاہدہ کیا, ریاضت, تقوی, پرہیزکاری, اور جب مجاہدہ اپنے کمال پر پہنچ گیا تو مشاہدے کی ابتدا ہو. اور پھر ایسی ابتدا ہوئی کہ جس شخص پر نظر ڈال دی ظاہر اور باطن دونوں کو پاک کر دی. حضرت خواجہ قطب الدین بختیار کاکی قطب الاقطاب فرماتے ہیں کہ میرے پیر و مرشد سلطان الہند خواجہ معین الدین چشتی اجمیری رضی اللہ تعالیٰ عنہ فرماتے ہمیشہ نگاہیں نیچی رکھتے, نگاہیں نیچی رکھتے تھے, لیکن جس شخص کو نظر بھر کے دیکھ لیا اسی وقت ظاہر اور باطن کو پاک کر دیا. ایک نظر غریب نواز کی پڑ گئی, ظاہر بھی پاک ہو گیا, باطن بھی پاک. یہ ساری چیزیں اس لیے پیدا ہوئی کہ پہلے مجاہدہ پھر مشاہدہ. مخدوم سمنانی نے کتنے سال اپنے پیر و مرشد کی خدمت میں گزارے, جب وہ اٹھ کے کھڑے ہوتے تو ان کی نالین پاک لے کر کھڑے ہو جاتے, ان کے سامنے سیدھے کر کے رکھتے. اور شیخ علاء الدین گنج نباد رحمۃ اللہ علیہ نے اپنی خانقاہ میں ہر مرید کی ڈیوٹی لگائی, تمہیں پانی بھر کے لانا ہے, تمہیں جنگل سے لکڑیاں کاٹ کے لانا ہے, تمہیں چراغ روشن کرنا ہے, تمہیں خانقاہ کی صفائی کرنی ہے, ہر مرید کی ڈیوٹی. مخدوم صاحب کھڑے ہیں ہاتھ باندھ کے, حضور میرے لیے کوئی حکم, میرے لیے کوئی ڈیوٹی. فرمایا حضرت علاء الدین گنج نبات رحمۃ اللہ علیہ نے, فرزند اشرف تم سے میں کیسے خدمت لوں, تم سے خدمت لیتے ہوئے تو مجھے شرم آتی, اس لیے کہ تمہارے آنے سے پہلے 70 مرتبہ حضرت خضر علیہ السلام نے مجھ سے کہا ہے کہ ایک شہباز سمنان سے پرواز کر گیا ہے, سارے مشائخین نے اپنے جال بچھا دیے ہیں, لیکن میں اس کو آپ کے پاس لے کے آ رہا ہوں. اور خدمت کیوں لی جاتی تھی؟ نفس خوشی کے لیے, مجاہدے کے لیے, غرور نخوت تکبر کو توڑنے کے لیے. خانقاہ میں خدمت اسی لیے تھی نا کہ تم اپنے گھروں میں جو کچھ ہو ہوا کرو, لیکن جب خانقاہ میں داخل ہو گئے تم سب خادم ہو, کوئی بڑا چھوٹا نہیں ہے. کسی کو حکم دے دی جاؤ پانی بھر کے لاؤ, کیا وہ گھر میں ہل کے پانی بھی نہ پیتا ہو؟ اسی لیے نا, نفس خوشی کے لیے, مجاہدے کے لیے, اس کے غرور کو ختم کرنے کے لیے. تو جس نے پہلے ہی سلطنت کو چھوڑ دیا اس کے اندر غرور کہاں رہا؟ कहाँ तकब्बुर रहा, कहाँ दुनिया की लानत रही, तो कैसे उनको खिदमत बताते। लेकिन इसके बावजूद मखदूम समनानी अपने पीर मुर्शिद के लिए वुजू का पानी लेके खड़े हैं, लोटा, जूतियां नालन पाक लेकर सामने रख रहे हैं, हर खिदमत के लिए आगे हैं। यहाँ तक कि जब खानकाह में अपने हुजरे में लेटते हैं तो उस मकाम की तरफ पैर नहीं करते जहाँ पीर मुर्शिद का हुजरा, कि ये भी बेदबी हो जाए। पता ये चला कि ये तमाम चीज़ें इबादत से, रियाजत से, मुजाहिदे से हासिल होती हैं। तो अगर हम मुशाहिदा करना चाहते हैं तो उसके लिए पहली चीज़ मुजाहिदा। अब आप कहेंगे मुजाहिदा कैसे करें, क्या हम जंगल में निकल जाएं, क्या हम पहाड़ों पे चले जाएं, क्या हम गारों में चले जाएं? तो ये तो जाहिर है नामुमकिन है, जंगल तो यहाँ है नहीं, पहाड़ भी बहुत दूर है, कहाँ जाएंगे? अब फिर सबसे पहले फिक्र होगा खाने पीने का, यार चले तो जाएंगे, खाना कौन देगा? अब उनकी तरह तो नहीं कि उन्होंने कहा कि जिसकी याद में निकले हैं वही देगा, क्या तो इतना तवक्कुल और भरोसा हो अल्लाह की जात पर। तो आप हजरात के लिए ये है मुजाहिदा, यही है कि जो मामूलात आपको बताए गए हैं अपने वक्त पर पूरे करें, और नस की मुखालफत कि जिस चीज़ के आदि हो चुके हैं उसको तर्क कर दें। मसलन अगर कोई सिगरेट पीने का आदि है उसको चाहिए कि तर्क कर दे, उसको चाहिए छोड़ दे। कोई झूठ बोलने का आदि है तौबा कर ले, सच को इख्तियार कर ले। कोई आराम तलबी का आदि है उसको तर्क कर दे, मेहनत और मुजाहिदा शुरू कर दे। यही चीज अगर हम कर ले, उन्होंने जो किया वो तो बहुत बड़ी बात है, वहां तक तो नहीं पहुंच सकते, वो करने वाले कर चुके और कामयाब हो चुके और अपने मकामात को पा चुके। हम सिर्फ ये कर सकते हैं कि उनकी इत्तेबा करके अगर उनके कदमों तक भी पहुंच जाएं तो यही हमारी कामयाबी, यही कामयाबी। और ये कामयाबी उस सूरत में होगी कि जब हम उनके नक्शे कदम पर चलेंगे, उनके बताए हुए रास्ते पर चलेंगे। अल्लाह तबारक व तआला हम सबको इन बुजुर्गान दीन और ये कामिलीन की इत्तेबा करने, फरमा बरदारी करने और उनके बताए हुए रास्ते पर चलने की तौफीक अता फरमाए। आइए दुआ करें, अल्लाह रब्बुल आलमीन हम सब के सगीरा व कबीरा गुनाहों को माफ़ करें। या अल्लाह हमारी नमाज़ों को कबूल फरमा, या अल्लाह हमारे सजदों को कबूल फरमा, या अल्लाह जो बीमार हैं उन्हें शिफाए कामिल अता फरमा, जो किसी परेशानी में तला उनकी परेशानियों को दूर करें, जो कर्जदार हैं उन्हें बारह कर्जे से दोषी फरमा, जो बे औलाद हैं उन्हें नेक औलाद अता फरमा, जो साहिब औलाद हैं उनकी औलाद को उनका फरमाबरदार बना। ऐ इलाहु आलमीन ये तमाम हजरात और ख़वातीन जो दूर दराज मकामात से इस नशिस्त में शिरकत करने के लिए हाजिर हुए, मौला इन सब की हाजिरी को कबूल फरमा, इन सब पर अपनी रहमतें बरकतें नाजिल फरमा, इन सब के इल्म में, अमल में, उम्र में बरकत अता फरमा, इन सब के रोज़गार में तरक्की अता फरमा, इन सब की ज़ाहिरी बातनी रूहानी जिस्मानी बीमारियों को परेशानियों को हमेशा हमेशा के लिए दूर फरमा। إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا مولانا محمد صلاة دائمة بدوام الملك الحي القيوم سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين।